नमस्कार। बदलिन्दो भुटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बदलिन्दो जीवनशैलीबारे छलफल गर्ने कार्यक्रम समृद्धिको यात्राबाट साथी शारदासँगै म श्रीधरको
कार्यक्रममा हामी झापा र मोरङमा रहेका भुटानी शरणार्थी शिविर आसपासका गाउँ र शहरमा देखिन थालेको परिवर्तनले जीवनशैलीमा ल्याएको बदलावका कुरा गर्छौं। फैलन्दै गएको सीप र क्षमताले बढ़ाएको आर्थिक उपार्जनले समृद्ध बनाउँदै लगेको जीवनका परिवर्तन तथा प्रगतिका कुरा गर्न हामीले कार्यक्रम शुरू गरेका हौं। हरेक शुक्रबार बेलुकी 6:30 बजे प्रसारण हुने यो कार्यक्रमको आजको अंकमा पनि तपाईंलाई हार्दिक स्वागत छ।
आजको कार्यक्रममा भने हामी स्थानीय र शरणार्थी महिलाहरूको सीप र कामले बढ़ाएको आर्थिक गतिविधिको चर्चा गर्छौं। झापा दमकका महिलाहरूले गरेको बचतले बढ़ाएको आर्थिक गतिविधि र प्रगति सुनाउँछौ।
बाहिर गएर ऋण माग्नु परेन, गाउँमा साउसँग गएर माग्नु परेन, सस्तो ब्याज पनि पर्यो। अब हामीले जस्तै 1 रुपियाँ जस्तो ब्याज तिर्छौँ, गाउँमा भनेको अब 2 रुपियाँ त अनिवार्य नै हामीले तिर्नुपर्छ, त्यति नै पाइँदैन भनेको बेला आफूलाई आवश्यकता पर्दाखेरि
हामी मैला गरेर बचत गरौँ न त भन्ने हाम्रो यहाँ हाम्रो टोलको पहिलो यही नमुना बचतबाटै हामीले बचत गर्न सुरु गरेका हौ। र अरू पनि
स्थानीय मात्रै होइन, शरणार्थी महिलाको उद्यमशीलताले गरेको उन्नति र कमाई तथा पुनर्वास भएका शरणार्थी महिलाको काम र फेरिदो जीवनका बारेमा पनि चर्चा गर्छौ।
कम्पनीमा अब के जाति पोका पार्ने ओर्ने यसो राख्ने थन्को मुनको गर्न त्यस्तै दिएको छ, मलाई सजिलो छ राम्रै गरी। मेरो महिनाको लगभग सबै गर्दाखेरि $1800 जस्तो चाहिँ हुन्छ।
शरणार्थी र स्थानीय क्षेत्रका संकटा मुख बाल बालिकाको क्षमता बढाउन सुरु कार्यक्रमबारे शरणार्थी युवा परियोजनाका प्रतिनिधिसँगको कुराकानी पनि छ। अहिले चाहिँ केही खबर।
झापाको दमक 11 बस बिसौनी बनाइने भएको छ। 5 करोड़ रूपियाँमा 5 वर्षभित्र बनाइसक्ने योजना रहेको बस बिसौनीको हिजो दमक नगरपालिकाका कार्यकारी अधिकृत पशुपति राज खतिवड़ाले शिलान्यास गर्नुभयो। बस बिसौनीभित्र टर्मिनल, 43 कवल, शौचालय, 3 रूट सड़क र रातिका लागि अलग्गै बस बिसौनी रहनेछन्।
दमक 2 खरखरेमा रहेको अस्पतालमा प्रसूति भवन बनेको छ। शरणार्थी सहायतामा संलग्न एसियाली चिकित्सक संगठन आम्दाले सञ्चालन गरेको अस्पतालमा 4 करोड़ रूपियाँको लागतमा भवन बनाइएको हो। सहायता संस्था निक साइमन्स इन्स्टिच्युटको सहयोगमा बनेको 50 शैयाको भवनमा 3 प्रसूति कक्ष छन्। सन् 1992 भूटानी शरणार्थी स्वास्थ्यमा काम गर्दै आएको आम्दाले शरणार्थी सहित स्थानीयलाई पनि सेवा दिँदै आएको छ। प्रसूति भवन बन्न 2 वर्ष लागेको र गएको महिना निर्माणको सबै काम सकिएको अस्पतालका प्रशासकीय अधिकृत बीपी मिश्रले जानकारी दिनुभयो।
भूकम्पबाट जोगिने घर निर्माणका बारेमा जानकारी दिन झापाको दमकमा भवन निर्माण सम्बन्धी तालिम शुरू भएको छ। भवन आचार संहितामा आधारित तालिममा निर्माण मजदूर, नगरपालिकाका कर्मचारी, उद्योग वाणिज्य संघका प्रतिनिधि र दलका कार्यकर्ता समेत 32 सहभागी छन्। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम UNDPको सहयोगमा शहरी विकास तथा भवन निर्माण विभागले गरेको तालिम 5 दिनसम्म चल्नेछ। नेपालमा 2055 सालदेखि नै घर बनाउँदा भूकम्पीय जोखिमबारे सचेत भएर घर बनाउनु पर्ने नियम लागू गरिए पनि त्यसको पालना भएको छैन। झापाको दमकमा हरेक वर्ष सरदर 700 पक्की घर बन्ने नगरपालिकाले जनाएको छ।
धिमाल जातीय विकास केन्द्रको अध्यक्षमा माओवादी सभासद नगेन्द्र धिमाल चयन हुनुभएको छ। यसैगरी वरिष्ठ उपाध्यक्षमा तेज बहादुर धिमाल र मोनिका रेशमलाल तथा व्रतबहादुर धिमाल उपाध्यक्षमा चयन भएका छन्। 41 सदस्यीय कार्यसमितिको महासचिवमा केदार धिमाल, सचिवमा भक्तबहादुर धिमाल र कोषाध्यक्षमा अमर धिमाल चयन भएका छन्। झापा र मोरङमा बसोबास रहेको आदिवासी धिमाल समुदायको जनसंख्या 35,000 हाराहारीमा छ। 90% धिमालहरूसँग गरिखान पुग्ने आफ्नै खेती नभएको केन्द्रले जनाएको छ।
अहिलेसम्म तेस्रो देश पुनर्वास हुने भूटानी शरणार्थीको संख्या 60,428 पुगेको छ। यीमध्ये सबैभन्दा धेरै अमेरिकामा मात्रै 50,855 पुनर्वास भएका छन्। बाँकी शरणार्थी अन्य 7 पुनर्वास भएका छन्। अब शरणार्थी शिविरमा 53,144 शरणार्थी बाँकी छन्। यी मध्ये 41,592 पुनर्वासको इच्छा देखाएका छन्। भूटानी शरणार्थी घर फिर्ती सम्भव नभएपछि सन् 2008 शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगको अग्रसरतामा भूटानीहरूलाई विभिन्न 8 पुनर्वास गर्न थालिएको हो।
बदलिन्दो भूटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बदलिन्दो जीवनशैलीबारे छलफल गर्ने रेडियो कार्यक्रम समृद्धिको यात्रामा आज हामी स्थानीय र शरणार्थी महिलाहरूको सीप र कामले बढ़ाएको आर्थिक गतिविधिको चर्चा गर्छौं। झापा दमकका महिलाहरूले गरेको सानो बचतले उनीहरूलाई आत्मनिर्भर बनाएको छ। बचतबाट 1 थुकी सुकी 100 थुकी नदी भन्ने नेपाली उखानलाई चरितार्थ गरेका छन् उनीहरूले।
केन्द्र बैठकमा तोकिएको
समयमा
बिहानको 10 बजेको छ। बुढा केटाकेटी खाइपी स्कूल गइसकेका छन्। परिवारका पुरुष मुलीहरू काममा घर बाहिर अनि आमा भाउजूहरू एकट्ठा हुन्छन् बैठक गर्न। यहाँ नवज्योति महिला बचत समूहको मासिक बैठक सुरु हुँदैछ। महिनाको 100 रुपियाँका दरले बचत गर्छन् महिलाहरू। 30 जनाको समूह छ उनीहरूको। चुरा टिका र चुन्द्री मुन्द्रीमा जाने पैसा जोगाड गरेर बचत गर्दा परिवारको गर्जो टार्न मदत पुग्दो रहेछ भन्ने बुझेरै बचतमा रत्तिएका हुन् उनीहरू। धेरैले त बचतबाटै ऋण लिएर पेसा पनि चलाएका छन्।
रिता विश्वकर्मा, दमक पाँच दुम्सी।
परिवारमा को हुनुहुन्छ?
छोरा छोरी श्रीमान।
यो बचत समूहको सदस्य?
हजुर।
कति बचत गर्नुहुन्छ महिनामा?
महिनामा 100 रुपियाँ।
100 चाहिँ अनिवार्य हो?
हजुर।
कति भयो तपाईँ यो बचत समूहमा लाग्नु भएको?
6 महिना भयो।
कतिवटा बचत समूहमा लाग्नु भएको छ? यसमा मात्रै कि अरूमा पनि हुनुहुन्छ?
दुईटामा।
दुईटामा कति कति बचत गरिन्छ?
100 100 नै हो सर।
ऋण पनि लिनु भएको छ?
लिएको छ सर, 10,000। दोकानमा लगानी गरेको छ, सुन चाँदी बेलडाई थ्रीमा।
अनि कमाई कतिको हुन्छ त?
कहिले भइ पनि हाल्छ सर, कहिले हुँदैन। सुन चाँदीको हुन्छ पनि हुँदैन पनि।
यहाँको चाहिँ शुभ नाम?
नमस्कार, मेरो नाम बिना देवी कुमार हो। म यो दमक पाँच दुम्सी हो मेरो घर। बचतै समूह हो।
कसरी बचत गर्नुहुन्छ?
हाम्रो अनिवार्य 3 गते पर्छ हाम्रो अनिवार्य।
कति भयो तपाईँ सदस्य बन्नु भएको?
म त 4 वर्ष भइसक्यो। ऋण लिएको छु सर, मैले अस्ति भदौमा 20,000 लिएको छु दोकानको लागि। सानो पसल छ, त्यसको लागि लिएको छु। किस्ता तिर्दैछु।
कति समयमा तिरिसक्नुहुन्छ?
वर्ष दिनमा तिरिसक्छु।
महिनामा कति तिर्नु पर्छ?
हाम्रो 2300 तिर्नु पर्छ 20,000को।
2300मा कुन कुन कोषमा जान्छ? सबै त ऋण फिर्ता गरेको होइन होला?
त्यो होइन, हाम्रो बचतमा जान्छ, पेन्सन खातामा जान्छ, अनि इच्छा बचतमा जान्छ, हो त्यस्तै छ सर।
बचत समूहमा लागिकन आफूलाई के फाइदा पुगेको ठान्नुहुन्छ तपाईँ?
हजुर, अब मलाई चाहिँ धेरै सजिलै लाग्छ, किनकि अब बाहिर गएर हामीले ऋण खोज्नु परेन। आफू समूहमा बसेको छ भने आफूले अब आवश्यकता अनुसार अब आफूले ऋण माग्यो, अब त्यो ऋणको चाहिँ हामीले अब केही लगानी गरेर देखाउनै पर्छ होइन। भोलिको दिनमा सरहरू आएर हेर्दाखेरि अनि सजिलै लाग्छ, किनकि अब हामी बाहिर गएर ऋण माग्नु परेन, गाउँमा साहुसँग गएर माग्नु परेन। सस्तो ब्याज पनि पर्यो, अब हामीले जस्तै 1 रुपियाँ जस्तो ब्याज तिर्छौँ गाउँमा भनेको अब 2 रुपियाँ त अनिवार्य नै हामीले तिर्नुपर्छ, त्यति नै पाइँदैन भनेको बेला आफूलाई आवश्यकता पर्दाखेरि। यहाँ अब पाइन्छ भनौँ न, अब समूहमा बसेपछि पाइन्छ। अब त्यसमा बिमाहरू हुन्छ हाम्रो, अब भोलि अब त्यो समूहको सदस्य केही भयो, घटना भयो भने अब होइन सधैँभरि एकैनास हुन्छ भन्न सकिँदैन। त्यस्तो भयो भने अब उहाँहरूले त्यो ऋण खाएको पैसाहरू नि वापस दिनुहुन्छ। अब गाई किन्यो भने अब त 3 खुट्टा उहाँहरूले बेहोर्नुहुन्छ, भैँसी किन्यो भने 3 खुट्टा, बाख्रा किन्यो भने अब त पैसा ल्याएर सदुपयोग गर्नु पर्यो, त्यो सदुपयोग गरेर चाहिँ देखाउनु पर्छ हामीले।
पश्चिम झापाका गाउँघरमा निकै फस्टाएको छ महिला बचत समूह। दमक नगरभित्र मात्रै 123 वटा महिला बचत समूह भएको तथ्याङ्क छ दमक नगरपालिकासँग। यी सबै समूहमा गरेर महिनाको लगभग 7 लाख बराबरको कारोबार हुने अनुमान छ। तिनै मध्येको एउटा हो दमकको वडा नम्बर 6 मा लोपोन्मुख मानिएको धिमाल समुदायका महिलाले चलाएको नमूना महिला बचत समूह।
बचत संकलन त भित्र त
महिनाको 20 रुपियाँ दरले गरेको बचतबाट पनि लाख बढी जम्मा हुँदो रहेछ। यो बचतले यहाँका धिमाल महिलाको आत्मविश्वास र इलम दुवै थोक बढाएको छ। समूहबाट ऋण पनि लिन्छन् उनीहरू। समूहकी सदस्य निलकुमारी धिमाल।
परिवारमा 4 जना छौ, बुढा, 2 छोरा। म
के काम गर्नुहुन्छ?
म टोपी बुन्छु, सानोतिनो घरको काम गरिन्छ।
बचत समूहमा हुनुहुन्छ?
बचत समूहमा छु, नमुना बचत।
कति भयो यो समूहमा तपाईँ लाग्नु भएको?
म लागेको भयो होला 1 वर्ष भयो होला, 1.5 वर्ष जति भयो।
कति बचत गर्नुहुन्छ?
महिनाको 20 रुपियाँ।
ऋण पनि लिनुभएको छ?
कहिले काहीँ यसो घर खर्च अब कहिले घर खर्च अब कहिले काहीँ अभर पर्दाखेरि होइन चाहिन्छ बचत, त्यति खर्च लिन्छ 4-5 हजार चाहिँ।
अनि कसरी तिर्नुहुन्छ त्यो पैसा?
पैसा अब टोपी बुनिन्छ होइन, अब अलिअलि टोपी बुन्दाखेरि अब कहिले काहीँ त्यो बेचेर पनि थपथाप पारेर यताउति गरेर तिरिन्छ।
नमस्कार, म सुनिता धिमाल, यही नमुना महिला बचत समूहको म को सदस्य छु होइन। अनि हामी चाहिँ जस्तै अब महिनाको पहिला हप्ता शनिबारको दिन हामी बचत गर्छौँ होइन, महिनाको 20 रुपियाँ गरेर हामी बचत सङ्कलन गर्छौँ। अहिलेसम्म हाम्रो 5-6 वर्ष भइसक्यो होइन, अनि एकजना मान्छे बराबर कति रुपियाँ भयो भने 22-23 जति भइसकेको छ होइन, लगभग हाम्रो 1,00,000 पुग्न आँटिसक्यो।
कतिजना हुनुहुन्छ सदस्य चाहिँ?
41-42 घर छौँ हामी जना, सबैजना धिमालै छौँ।
ए, धिमाल समुदायको मात्र यो बचत समूह चाहिँ?
धिमाल समुदायको मात्र हो, हामी महिला गरेर बचत गरौँ न त भन्ने हाम्रो यहाँ हाम्रो टोलको पहिलो यही नमुना बचतबाटै हामीले बचत गर्न सुरु गरेका हौ, र अरू पनि छन्।
पश्चिम झापाको तोपगासी गाउँ विकास समितिमा पनि 100 बढी महिला बचत समूह छन्। त्यस्ता हरेक महिला बचत समूहमा कम्तीमा 20 विवाहित सदस्य छन्। यसअघि 1-2 रुपियाँका लागि पनि श्रीमानको मुख ताक्नु पर्थ्यो, तर हिजो आजको कुरो बेग्लै छ। नवकिरण महिला बचत समूहकी अध्यक्ष मैना कार्की:
मासिक बैठक गरिन्छ, कहिले काहीँ अब वर्ष दिन दुई वर्षमा वार्षिक गरिन्छ, अहिले चाहिँ धेरै भयो, अलिक गरेको छैन, त्यस्तै अनुकूलता मिलेको छैन होइन, अनि त्यसमा अलिअलि कहिले काहीँ अब त्यस्तै केही आवश्यक काहीँबाट केही भयो, दुर्घटना भयो, बिरामी भयो, त्यस्तोलाई चन्डा दिनुपर्छ हामी भन्दा गाविसमा लगेर हामीले 2-2 रुपियाँको दरले सबैले उठाएर लगेर दिएका छौँ। त्यस्तो भयो भने कसैलाई सहयोग गरेको पनि छ, त्यो पनि गरेको छ।
मान्छेमा आत्मविश्वास बढाउने एउटा माध्यम आर्थिक समृद्धि पनि हो। महिलाहरूले गाउँघरमा शुरू गरेको यसकाले बचत कार्यले उनीहरूको आत्मनिर्भरता र सामाजिक सहभागिता पनि बढाएको छ। फेरि नवकिरण महिला बचत समूहकी अध्यक्ष मैना कार्की:
समूहमा बसियो भने 2-4 कुरा बोल्न जानिँदो रहेछ, साथीभाइसँग चिनजान हुँदो रहेछ, अब तल भनौँ गौरदादेखि माथिका साथीहरू अब कोही थाहा थिएन होइन, 9 वार्डका साथीभाइसँग अध्यक्ष मेनेजरदेखि बाहेक अरू सदस्यहरूसँग पनि धेरैसँग चिनजान भयो, उहाँहरूका कुरा हामीलाई राख्नुभयो, हाम्रा कुरा हामीले राख्यौँ उहाँहरूलाई होइन।
बचत समूहमा आबद्ध भएपछि महिलाहरूको आर्थिक हैसियतसँगै सामाजिक परिचय पनि बदलिएको छ, यसले झापा क्षेत्रको आर्थिक गतिविधिमा पनि उनीहरूको भूमिका बढ्दछ। यो होस्टेमा त्यही क्षेत्रमा रहेका भूटानी शरणार्थी महिलाहरूको हैसियत पनि थपिँदैछ। केही वर्ष अघि जीवन गुजाराको चिन्तामा रहने भूटानी शरणार्थी महिलाहरू हिजो आज विभिन्न उद्यममा व्यस्त छन्। यिनै मध्येको एक हो ब्युटी पार्लर पेसा।
शुक्रानी सुब्बाको हात मजाले बसेको छ थ्रेडिङ गर्न। उत्तर फर्किएको आरामदायी सोफामा बसेकी युवतीको आँखामा आँसु आइसक्यो। आँखा वरिपरिका मसिना रौँ धागोले सोहोर्दा बेडनागी 2 शरणार्थी शिविर सेक्टर A4 छाप्रो नम्बर 119 की शुक्रानी सुब्बा एक धुनले काममा व्यस्त।
थ्रेडिङ गर्दैछु अहिले।
कुर्सीमा बस्नुभएको एकजना बहिनीको निधारको माथिल्लो भागमा यो के भन्छ यसलाई?
थ्रेडिङ गर्दै मिलाउँदै गरेको। हाम्रो वहाँ सधैँ कस्टमर हो हाम्रो बुनु।
कति भयो तपाईँले यो ब्युटी पार्लरको काम गर्नुभयो?
यो गरेको त हामी यहाँ यो खोलाएको चाहिँ भर्खर 4 जस्तो
भयो। यहाँको चाहिँ नाम के हो?
मेरो नाम फुलमाया भण्डारी हो, बेल्डाइन 2 सेक्टर डी।
महिनामा कति पटक आइन्छ ब्युटी पार्लर?
महिनामा त्यस्तै आइन्छ, अब हप्ता 15 हप्तामा आइन्छ।
के गरिन्छ?
हजुर, यही थ्रेडिङ मात्र हो।
ब्युटी पार्लरमा कति खर्च गरिन्छ महिनामा सरदर?
महिनामा त्यस्तै अब थ्रेडिङमै हुन्छ बढी 400-500। अब
अनुहारमा चमक ल्याउने र राम्री देखिने सुर चढेका युवतीहरूको भीड शरणार्थी शिविरको आडैमा खुलेका शुक्रानीको रोमनी ब्युटी पार्लर जस्ता सौन्दर्य घरहरूमा बढेको छ। श्रृङ्गार पट्टारको उद्यम शरणार्थी शिविर आसपासमा राम्रैसँग फस्टाएको मान्न सकिन्छ यहाँका ब्युटिसियनहरूका कुरा सुन्दा। बेलनागी 2 शरणार्थी शिविर सेक्टर A1 छाप्रो नम्बर 90 की अमृता लिम्बू:
मैले पालन चलाएको त 3 जस्तो हुन लाग्यो, बिचमा ग्याप भयो अनि फेरि थाले।
कति लगानी गरेर खोल्नुभयो यहाँ पार्लर?
अहिले त त्यति लगानी थिएन, अहिले त लगानी लाग्यो नि। फर्निचरको सामान 40,000 जतिको ल्याएँ, सामानहरू 15,000 जतिको ल्याएँ, त्यहाँदेखि त सामान लाउनु नि सकेको छैन।
कमाई कतिको हुन्छ?
अलिअलि हुन्छ, कस्टमरहरू आयो भने, आएन भने त दिनभरि बसिन्छ, काम हुँदैन। दिनमा स्टेट आयो भने त हुन्छ 2,000-3,000 हुन्छ, स्टेट आएन भने अब यस्तै हाइलाइट साइलाइट गर्नुहरू आउँछन् अनि
ब्युटी पार्लरलाई सिप भएका केही शरणार्थी महिलाहरू गरिखाने मेलो बनाउँदैछन्। यो कामबाट गरिखान सकिन्छ भन्ने निदोमा पुगेरै 1.5 लाख बढीको लगानीमा बेलनागी 2 शरणार्थी शिविर सेक्टर H4 छाप्रो नम्बर 64 की भूमिका पाठकले बेलनागी शरणार्थी शिविर नजिकै ब्युटी पार्लर खोल्नु भएको हो।
2 भयो।
सबैजसो ग्राहक शरणार्थी नै होलान्?
धेरै जस्तो चाहिँ बाहिर जाने भएर प्राय जस्तो चाहिँ यहाँनेरि शरणार्थी नै आउँछन्।
एकजना दिदीको कपाल के गर्नुभयो तपाईँले? यो
मैले यो ट्रिटमेन्ट गरेको, पहिला स्ट्रेट गरेको थियो, स्ट्रेट गरेको 3 बाद ट्रिटमेन्ट गरेको।
कतिको कमाई हुने पेसा हो यो?
मैले यसमा लगानी भनेको 1.5 लाख जति गरेको छु। महिनाको साधारण त्यस्तै 10-15 हजार
भनेको राम्रै कमाई हो नि।
ठिकै होला।
बेलनागी शरणार्थी शिविर आसपास मात्र आधा दर्जन बढी चल्तीका ब्युटी पार्लर छन्। तिनमा पसल धनी मात्र होइन, उनीहरूले काममा लगाएका केही अरूले पनि रोजगारी पाएका छन्। बेलनागी क्षेत्रमा शरणार्थीले चलाएका यी ब्युटी पार्लरको मासिक कारोबार 10 लाख हारिको देखिन्छ। गरेको काम र त्यसबाट भएको कमाईबाट सन्तुष्ट भएको बताउँछन् यहाँका सौन्दर्य व्यवसायीहरू। तिनै मध्येकी एक हुन् सुनु विष्ट।
हामीले अब यहाँ पार्लरमा हामीले दिन सक्ने सेवाहरू चाहिँ हेयर स्ट्रेट भयो, एउटा हेयर ट्रिटमेन्ट भयो, एउटा थ्रेडिङ भयो, अर्को भयो फेसियल भयो, हेयर कटहरू, वाएक्सहरू, त्यस्तै हो। हामीले दिन सक्ने सुविधाहरू चाहिँ हेयर कटले पनि गरिन्छ।
बडी चाहिँ के चल्ती हुन्छ, के गर्न आउँछन्?
थ्रेडिङ, कटिङ अनि स्ट्रेटको लागि हो।
कति लिनुहुन्छ पैसा?
खासै अब दमक उदी जस्तो त यहाँ त्यति धेरै महँगी त छैन, किनकि अब शरणार्थीहरू अब उनीहरूलाई त्यति धेरै महँगो नै लिनु भएन। अरूतिर कम्पेयर गरी चाहिँ यहाँ बेलनागीमा चाहिँ सस्तै हो पार्लर। अब स्ट्रेट गरेको कपाल हेरी हेरी हुन्छ, लामो मोटो कतिको के छ। अब 1000 लिएर 1500-2000 छ स्ट्रेट गरेको, ट्रिटमेन्ट गरेको 200 छ, थ्रेडिङ गरेको 20 छ, फेसियल गरेको क्रिम हेरी हेरी 200-250-300 छ, कटिङको 30 रुपियाँ त्यस्तै हो। हुँदाखेरि धेरै हुँदाखेरि भनेको 5000 हुन्छ, नहुँदाखेरि भनेको 600-700 त्यति नै मात्रै। पैसा कमाउनु भन्दा नि सिप सिक्नु हो सबैभन्दा ठुलो कुरो। त
सौन्दर्य व्यवसायसँगै शरणार्थी शिविर आसपासमा कस्मेटिक पसलहरू पनि चलेका छन्। यस्तै व्यवसायमा व्यस्त बेलनागी 2 शरणार्थी शिविर सेक्टर B2 छाप्रो नम्बर 66 कि डम्बर कुमारी शिवाका कुरा सुनौ।
सामान सबै महँगो भइरहेको छ, महँगाई बढेको छ, 5-6 हजार बिक्छ दिनमा। लगानी त यहाँनिर भन्दाखेरि अब त्यस्तै 3-4 लाखको छ होला।
तपाईँका ग्राहक त सबै शरणार्थी नै होला नि, तपाईँ पनि शरणार्थी, ग्राहक पनि शरणार्थी नै हो कि?
होइन, शरणार्थी मात्र नभएर बाहिरको लोकलहरू पनि हुनुहुन्छ, यता गाउँ छ नजिकै, होइन बाहिर पनि छ, दुईपट्टिकै हुनुहुन्छ।
तपाईँकोमा बढी बिक्ने बढी चल्तीको सामान चाहिँ के अहिले?
कस्मेटिक्स बिक्छ सिजन अनुसार, त्यही पनि अब फेसन चेन्ज भइरहेको छ फेसन अनुसार त्यस्तै हुन्छ।
केही वर्ष अघिसम्म कल्पनामा समेत नभएको फेसन हिजो आज इच्छा भएका शरणार्थीलाई कुनै गाह्रो छैन। आफूले गरेको उद्यमशीलताले गरेको कमाई र पुनर्वास भएका आफन्तले पठाएको पैसाले भूटानी शरणार्थी महिलाहरूको जीवनशैली बदलिएको छ। पुनर्वास भएका शरणार्थी महिलाको काम र फेरिदो जीवनशैली चाहिँ कस्तो छ त? अमेरिका पुनर्वास भएका केही शरणार्थीसँग टेलिफोनमा कुरा गरेपछि तयार पारिएको रिपोर्ट।
30 जना हामी भुटनिसहरू त्यहाँ छौँ अहिले, धेरै छ संख्या हाम्रो, त्यसमा 15 जना जति हुनुहुन्छ महिला दिदी बहिनीहरू।
अमेरिकाको नर्थ डाकोटा फार्गोमा रहेको बिजुलीको तार बनाउने कारखानामा पुनर्वास भएका भुटानी महिलाहरू पनि काम गर्छन्। काममा कुनै भेदभाव छैन, त्यसैले कमाउने रकममा पनि समानता छ। त्यही कम्पनीमा काम गर्ने माधव घिमिरे,
म यो कम्पनी, यो तार कम्पनी छ यहाँ फार्गोमा, यो नर्थ डाकोटा, र त्यहाँनिर बिजुलीको तार जुन गाडीमा युज गरिन्छ नि त्यो तारहरू त्यहाँ गरिरहेको छु 4 महिनादेखि, यहाँ आएको 4 महिनादेखि राम्रै भइरहेको छ। महिनाको हिसाब गर्दा त्यस्तै 1600-1700 त्यति गर्न, 5 दिन गर्दा काम गर्दा 1600-1700 हुन्छ। अनि कोही कोही बेला 6 दिन पनि गर्नुपर्ने हुन्छ, बोलाएको बेला काममा बोलाउँछ, बोलाएको बेला हुन्छ अलिक पैसा, त्योभन्दा बढी पनि हुन्छ।
पुनर्वास भएपछिका सुरुका समयमा के होला कस्तो होला भन्ने अन्यल भए पनि बिस्तारै त्यो अन्यल घटेको छ। नयाँ ठाउँको कायदा कानून जानेपछि सजिलो भएको पुनर्वास भएका भुटानी शरणार्थी बताउँछन्। समयसँगै अमेरिकामा आवश्यक कामका बारेमा पनि भुटानीहरू जानकार भए। मेहनत गर्न नहिचकिचाउने भुटानीको बानीले उनीहरूलाई अमेरिकामा काम पाउन गाह्रो भएको छैन। बेलनागी 3 शरणार्थी शिविरबाट अमेरिकाको नर्थ डाकोटा पुनर्वास भएकी गंगा घिमिरेलाई मैले शरणार्थी शिविरमा हुँदा के काम गर्नुहुन्थ्यो भनेर सोधेको थिएँ।
शरणार्थी शिविरमा हुँदा त म अब साँच्चै कामै भन्दाखेरि त भागो भएको थिएँ हजुर। म शरणार्थी शिविरमा हुँदाखेरि त
अमेरिका गएपछि के काम गर्न थाल्नु भएको छ?
अमेरिका आए पछाडि चाहिँ अहिले यहाँ कम्पनीमा काम गर्छु, राम्रो काम दिएको छ, पैसा पनि राम्रो पनि दिँदैछ।
कस्तो खालको काम गर्नुहुन्छ अलिकति बताइदिनुहोस् न।
काम चाहिँ म कम्पनीमा अब के जाति पोका पार्ने ओर्ने यसो राख्ने छानको मुनको गर्न त्यस्तै दिएको छ, मलाई सजिलो छ राम्रै गरी।
पैसा चाहिँ कति कमाउनुहुन्छ तपाईँले, महिनाको, दिनको, घन्टाको अथवा के किसिमको हिसाब हुन्छ त्यहाँ?
मेरो महिनाको लगभग सबै गर्दाखेरि $1800 जस्तो चाहिँ हुन्छ।
अब शरणार्थी शिविर र अमेरिकामा गरेको कामको यो तुलना गर्दाखेरि तपाईँलाई कस्तो लागिरहेको छ? यहाँ चाहिँ तपाईँले गरेको कमाइ र त्यहाँ गएपछि गरेको कमाइलाई तपाईँले कसरी तुलना गरिरहनु भएको छ?
शरणार्थी शिविरमा गरेको कमाइले मैले साँच्चै मेरो परिवारमा एक साथ सब्जी खान पुग्दैन थियो राम्रो गरी, यहाँ आएर कमाएको कमाइ हेर्दाखेरि मलाई सबै खान लाउन बस्न हिँड्न डुल्न सबै कुरामा एकदमै राम्रो भइरहेको छ। अब अहिलेसम्म मैले काम गरेको मार्च 3 तारिक 1 वर्ष हुन्छ, त्यहाँदेखि यता चाहिँ मलाई धेरै नै राम्रो भइरहेको छ।
शरणार्थी शिविर र अमेरिकाको काम गराएको तुलना गर्दै हुनुहुन्थ्यो गंगा घिमिरे। अमेरिकामा शरणार्थी महिलाहरूले पाउने काम भनेको घरायसी काम नै धेरै हो। त्यसका अलावा डिपार्टमेन्ट स्टोर र केही उद्योगहरूमा पनि शरणार्थी महिलाहरूले काम गरिरहेका छन्। काम अनुसारको कमाई भएको उनीहरू बताउँछन्। फेरि गंगा घिमिरे,
यहाँनिर कति दिदी बहिनीहरूले हाउस किपिङमा गरिरहनु भएको छ भने कति दिदी बहिनीहरूले फार्गो एसेम्ब्ली तारमा गरिरहनु भएको छ, कतिले चाहिँ भने घर यसमा गरिरहनु भएको छ, यो बजार हुँदै यो यसमा गरिरहनु भएको छ। धेरै सजिलो छ यहाँनिर काम गर्न चाहिँ, र यसो हामीहरूले विचार गर्दाखेरि चाहिँ पाखा फेर त्यसो यताउति धेरै बलको कामहरू चाहिँ गर्नु नपर्दो रहेछ, सजिलै हेरेर दिँदो रहेछ काम, हल्कै पाराले सजिलै हुँदो रहेछ।
पुनर्वास भइसकेका शरणार्थी महिलाहरू पुनर्वासको प्रक्रियामा रहेका आफन्त तथा साथीभाइलाई केही सिप र क्षमता बढाउन आग्रह गरिरहेका छन्। काम पाउनु एउटा कुरो, तर आफूले गर्ने काममा थप ज्ञान हुने हो भने त्यही कामबाट धेरै कमाई पनि गर्न सकिन्छ, यसले जीवन समृद्ध बनाउँछ। त्यसैले अमेरिकाको न्यूयोर्क पुनर्वास भएकी देविका पोखरेलले आफूले जानेको कपड़ा सिउने काममा अझै निखार ल्याउन हिजो आज तालिम लिँदै हुनुहुन्छ।
हजुर, म आएपछि यहाँनिर मैले लुगा सिउने काम गरेँ एउटा कम्पनीमा, अहिले ट्रेनिङ गर्दैछु, त्यसकै बारेमा चाहिँ लुगा सिउने ट्रेनिङ गर्दैछु। कति कुरोमा मैले मिसिन सम्बन्धी मैले बुझेको थिइनँ, जानेको थिइनँ, त्यो अहिले ट्रेनिङले मैले धेरै जाने धेरै बुझे, धेरै राम्रो हुँदो रहेछ, अझै त्यसमा थप भयो त्यो ट्रेनिङले चाहिँ। एउटा मिसिन सिकाउन 4-5 जना लागि परेर ट्रेनिङ दिँदो रहेछन् केही टिचरहरूले। ट्रेनिङ पाएपछि चाहिँ अझै म केही गर्न सक्छु भन्ने मलाई एउटा आँट आयो।
आफूसँग भएको सिपलाई निखार्न पुनर्वास भएका शरणार्थी महिलाहरूले तालिम लिएर चाहिँ जीवन समृद्ध बनाउन शरणार्थी शिविरमा रहेका भूटानी र स्थानीय बासिन्दा पनि विभिन्न तालिम र सिप सिक्दैछन्। सन् 2007 नै संकटाभिमुख शरणार्थी बालबालिकाका क्षेत्रमा काम गर्दै आएको शरणार्थी युवा परियोजनाले स्थानीय बालबालिकालाई पनि जीवन उपयोगी सिप सिकाउने योजना बनाएको छ। यसै सन्दर्भमा बेलायतमा मुख्यालय रहेको संस्थाकी प्रतिनिधि ट्रस्टी बेलीसँग अबको योजनाबारे गरिएको कुराकानी
सुनौं।
यो एक आपसमा रकम संकलन गरी चलेको च्यारिटी परियोजना हो। हामी यहाँ भूटानी शरणार्थी शिविरहरूमा भूटानी शरणार्थी बाल मञ्चसँग मिलेर साझेदारीपूर्ण हिसाबमा काम गरिरहेका छौँ। हामीले संकटाभिमुख बाल बालिकाको बारेमा स्थलगत अध्ययन गरेका छौँ। उनीहरू अप्ठ्यारो हालतमा छन्, उनीहरूलाई समस्या पर्दा कसरी बस्ने भन्ने विषयमा जीवन उपयोगी सिप चाहिएको निधोमा पुगेरै हामीले यो काम थालेका हौं। उनीहरूले आफू भित्रका निराशा आवेग तनाव र अभावका कारण उत्पन्न वैरागहरूलाई व्यवस्थापन गर्न सक्नु पर्दछ। यो भएमा मात्रै उनीहरूको जीवन भविष्यमा राम्रो बन्दै जानेछ।
भूटानी शरणार्थीसँगै शरणार्थी प्रभावित क्षेत्रका बाल बालिकाहरूका लागि पनि तपाईँहरूसँग कुनै कार्यक्रम छन् कि?
हो, हामी आउँदो सालदेखि आधा जति बजेट शिविर आसपासका नेपाली बाल बालिकाका लागि पनि खर्च गर्छौ। यहाँका आइतबारे गतिविधिमा हामी नेपाली बाल बालिकालाई सामेल गराउन चाहन्छौ। जीवन उपयोगी सिप पनि हामी नेपाली र भूटानी दुवै बाल बालिकालाई एकै ठाउँमा राखेर सञ्चालन गर्छौ। अबदेखि प्रत्येक आइतबार भूटानी शरणार्थी बाल मञ्चले आइतबारे गतिविधि गर्छ। त्यो दिनका कार्यक्रम शरणार्थी युवा परियोजनाले सहयोग गरेको हो। त्यहाँ विभिन्न खाले खेल खेलाइन्छ, प्रतियोगिता गराइन्छ, जीवन के कसरी खुसी र सुखी राख्न सकिन्छ भन्ने बारेमा बहस गराइन्छ, ताकि उनीहरूमा जीवन प्रति जागर बढोस्।
शरणार्थी युवा परियोजनाले कहिलेसम्म यहाँ भूटानी शरणार्थी शिविरमा काम गर्नेछ?
We have our funding now from the UK until the end of February, and we hope to have funding for one more year.
हामीले यो फेब्रुअरीमा अर्को एक सालका लागि यहाँ काम गर्न चाहिने पैसाको व्यवस्था गरेका छौँ। यहाँ काम गरिरहेका संस्थाहरू लुथरन विश्व महासंघ, टिपिओ, युएनएचसीआर र अन्य संस्थाहरूले पनि संकटाभिमुख बाल बालिकालाई सहयोग गरेका छन्।
तपाईँ बेलायतबाट आउनुभएको हो, बेलायतले पनि भूटानी शरणार्थीहरूलाई पुनर्वास पुनर्वास गराइरहेको छ। खासमा त्यहाँ पुनर्वास भएका भुटानी शरणार्थीहरूको अवस्था पनि केही बताइदिनुहोस् न।
The people who resettled to the UK have been resettled to the north of the UK to a place called
यहाँबाट जो मानिस पुनर्वासमा गएका छन् उनीहरू बेलायतको उत्तरतिर म्यान्चेस्टर भन्ने ठाउँमा पुनर्वास भएका छन्। उनीहरू बीचमा हामीहरूले आफ्नो शिविरको र बेलायत पुनर्वास भएपछिको अवस्थाको बारेमा सर्वेक्षण गरेका छौँ। उनीहरू धेरै उत्साही छन्। यहाँबाट गएका शरणार्थी बालबालिकाहरूसँग मिलेर हामीले शरणार्थीको अवस्था झल्काउने एउटा फिल्म नै बनाएका छौँ। म हामीलाई यहाँसम्म आउन सहयोग गर्ने सबैलाई धन्यवाद दिन्छु। हामीले यहाँ धेरै खाले कार्यक्रम चलाएका छौँ। बालबालिकाहरूको समृद्धि र संवेगात्मक विकासका लागि हामीले चित्र बनाउने, नाचगान गराउने लगायतका उनीहरूको सृजनात्मक सिप विकास गर्ने क्षेत्रमा निरन्तर काम गरेका छौँ।
यो थियो शरणार्थी युवा परियोजनाकी प्रतिनिधि ट्रस्टी बेलीसँग भुटानी शरणार्थी र स्थानीय क्षेत्रका बालबालिकाका लागि लक्षित गरी शुरू जीवन उपयोगी सिप सिकाउने योजनाका बारेमा गरिएको कुराकानी।
तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम समृद्धिको यात्रा। उज्यालो मल्टिमिडियाले तयार पारेको रेडियो कार्यक्रम समृद्धिको यात्रा हरेक शुक्रबार बेलुकी काठमाडौँ उपत्यकामा उज्यालो 90 नेटवर्क, झापामा एफएमएच ट्युन्स 96.8 मेचीनगर, कञ्चनजंघा एफएम 92.6 बिर्तामोड र सप्तरंगी एफएम 101.6 दमक तथा सुनसरीको सप्तकोशी एफएम 90 मेगाहर्जबाट पनि एकसाथ प्रसारण हुन्छ। कार्यक्रम समृद्धिको यात्रा इन्टरनेटमा www.unn.com.np बाट प्रत्यक्ष र चाहेको बेलामा डाउनलोड गरेर पनि सुन्न सकिन्छ।
झापा र मोरङका भुटानी शरणार्थी शिविरभित्र र बाहिरका गाउँठाउँमा भइरहेका सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तन र उन्नतिको जानकारी दिएर तपाईँ यो कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ। तपाईँका इमेल, पत्र तथा एसएमएसलाई हामी कार्यक्रममा स्वागत गर्छौं।
चिठी लेख्न हाम्रो ठेगाना हो रेडियो कार्यक्रम समृद्धिको यात्रा, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ, र हाम्रो इमेल ठेगाना हो info@unn.com.np।
मोबाइलबाट एसएमएस गर्न एसवाई टाइप गरी आफूलाई मन लागेको कुरा लेखेर 5566 पनि पठाउन सकिन्छ।
भुटानी शरणार्थी शिविरभित्र र बाहिर भइरहेका परिवर्तन र कार्यक्रम सुनेपछि तपाईँको मनमा लागेका कुरा सुन्न हामी तपाईँका चिठी, इमेल र एसएमएसमा पर्खिरहनेछौ। आउँदो शुक्रबार बेलुकी 6:30 बजे फेरि भेटौँला। आजको समृद्धिको यात्राबाट गोपाल गुरागाई, भीमसेन राजभाग, शारदा देवकोटा, गोपाल गर्तौला र म श्रीधर पौडेल विदा माग्छौ। नमस्कार।